नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 24 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सरकारले पूँजीगत खर्च बढाउन विकासका कामलाई तीव्रता दिने, काभ्रे पाँचखालका अजित मिजारको परिवारलाई 10 लाख रुपियाँ दिने मन्त्री परिषदको निर्णय।
स्थानीय तहको चुनावलाई कुनै शक्तिले रोक्न नसक्ने प्रधानमन्त्रीको भनाई। चुनावलाई लक्षित गरी भइरहेको बजेट रकमान्तरण रोक्न एमालेद्वारा निर्वाचन आयोगको ध्यान आकर्षण।
मधेस केन्द्रित 6 दल मिलेर नयाँ दलको घोषणा, मधेसी नागरिकको भावना सम्बोधन गर्न एकताबद्ध भएको भनाई।
पाकिस्तानी प्रधानमन्त्री शरीफमाथिको भ्रष्टाचार मुद्दामा प्रमाण नपुगेको अदालतको ठहर, मुद्दामाथि थप अनुसन्धान गर्न 6 सदस्यीय समिति बनाउन आदेश।
र डीपीएल क्रिकेटको उपाधिका लागि धनगढ़ी टीम चौराहा र विराटनगर किङ्स खेल्ने, आईपीएल क्रिकेटमा किङ्स इलेभेन पञ्जाब र मुम्बई इण्डियन्स खेल्दै।
मेरो बच्चाले किन अरूसँग खेल्दैन,
मेरो बच्चाले किन बोल्दैन,
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन।
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले पूँजीगत खर्च बढ़ाउन विकास निर्माणका कामलाई अझ तीव्रता दिने निर्णय गरेको छ। आर्थिक वर्ष सकिन 3 महिना बाँकी रहँदा समेत पूँजीगत खर्च 30% भन्दा माथि जान नसकेपछि आज बसेको मन्त्री परिषद बैठकले पूँजीगत खर्च बढ़ाउने निर्णय गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले काभ्रेको पाँचखालका 18 वर्षीय अजित मिजारको परिवारलाई 10 लाख रूपियाँ दिने निर्णय पनि गरेको छ। गएको असार 29 गते घरबाट हराए मा असार 30 गते दाहदिङको गजुरी खोलामा उनको शव भेटिएको थियो। त्यस्तै मन्त्री परिषद बैठकले सिन्धुलीको दुम्जामा बीपी कोइराला पार्क र रामेछापमा पुष्पलाल पार्क बनाउने निर्णय गरेको छ। पार्क निर्माणको अध्ययनका लागि 50 लाख छुट्याइएको छ। सरकारले नेपाल वायुसेवा निगमलाई वाइड बडी जहाज किन्न अनुमति दिँदै जमानी बस्ने निर्णय पनि गरेको ऊर्जा मन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो। युरोपियन युनियनलाई जग्गा खरिद गर्न अनुमति दिने तथा नेपाली सेनाका प्रमुख सेनानी गौरव कुमार केसीलाई महासेनानीमा बढ़ुवा गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ। यस्तै धुर्मुसुन्तलीद्वारा बर्दीवासमा निर्मित एकीकृत मुसहर बस्तीका लागि सरकारले रजिस्ट्रेशन शुल्क मिनाहा गर्ने निर्णय गरेको छ।
विकासको पहल, चुनावी चहल पहल।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही वैशाख 31 गतेका लागि निर्धारित स्थानीय तहको चुनावलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनु भएको छ। बिरता मोडमा योङ कम्युनिष्ट लीग वाईसीएल नेपाल र अन्य राष्ट्रिय क्रान्तिकारी झापाको जिल्ला अधिवेशन तथा जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नागरिकले लामो संघर्षपछि प्राप्त गरेको अधिकारलाई संस्थागत गर्न चुनाव अपरिहार्य रहेको स्पष्ट पार्नुभयो। चुनाव हुन नदिन यो वा त्यो बहानामा कोही विरोधमा उत्रिए त्यसको जवाफ नागरिक स्वयंले दिने प्रधानमन्त्री दाहालको भनाई थियो। 20 वर्षपछि नागरिकलाई अधिकार सम्पन्न बनाउने र गाउँ गाउँमा सिंहदरबार पुर्याउन अधिकार सहितको स्थानीय तहको चुनाव हुने भएकाले सबैलाई सहभागी हुन उहाँले आग्रह पनि गर्नुभयो। मधेसी मोर्चासँग सहमतिका लागि भोलि बिहान छलफल गर्ने र सहमतिमा आउन समेत मधेस केन्द्रित दललाई उहाँले आह्वान गर्नुभयो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निर्वाचन आचार संहिता विपरीत केही मन्त्रालयबाट चुनावलाई लक्षित गरी नयाँ कार्यक्रमका लागि बजेट रकमान्तरण भइरहेको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। पार्टी संसदीय दलका उपनेता सुभाष निम्वाङ नेतृत्वको टोलीले प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवलाई भेटेर चुनावको सुनिश्चितताबारे पनि आवश्यक जानकारी मागेको हो। माओवादी पूर्व लडाकुका नाममा अर्थ मन्त्रालयबाट शान्ति तथा पुनर्निर्माणमा बजेट निकासा भएको, खेलकुद मन्त्रालय अन्तर्गत नयाँ कार्यक्रमको नाममा बजेट रकमान्तरण गरिएको तथा रोल्पामा विभिन्न सड़क बनाउन करोड़ौं बजेट निकासाका लागि तयारी भइरहेको प्रमाणसहितको कागजात सहित यस्ता कार्य रोक्न आयोगको ध्यान आकर्षण गरिएको नेकपा एमाले जनाएको छ।
नेपाली कांग्रेसले आउँदो 10 गते पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीको आज बसेको पदाधिकारी बैठकले 10 गते घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढा नीलकण्ठमा बसेको बैठकमा आसन्न स्थानीय तहको चुनावमा पार्टीको तयारीबारे छलफल भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकमा चुनावी तयारी, उम्मेद्वार छनौटका साथै चुनावमा सहभागी नहुने निर्णय गरेका मधेस केन्द्रित दललाई सहमतिमा ल्याउने प्रयासबारे पनि छलफल भएको उहाँले जानकारी दिनुभएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावपछि मात्रै संविधान संशोधनबारे सोच्न सकिने बताउनु भएको छ। थाइल्याण्डमा नियमित उपचार गरी आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उहाँले चुनावमा अड्को थाप्ने र चुनावसँग असम्बन्धित विषय सारेर अल्मल्याउने काम गर्न नहुने बताउनुभयो। तोकिएको समयमा एकै चरणमा चुनाव हुनुपर्ने उहाँको हुनुपर्ने अडान दोहोर्याउँदै ओलीले चुनावमा भाग लिएर नागरिकमाझ आफ्ना कुरा राख्न दलहरूलाई आग्रह गर्नुभयो।
निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानमा रहेको हिन्दू राष्ट्र र राजसंस्था हटाउने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने भएपछि राप्रपाले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। राप्रपाले निर्वाचन आयोगले निर्णय गरेको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। स्थानीय तहको चुनाव पार्टीको मुख्य एजेण्डा भएको र चुनावको सुनिश्चितता पार्टीको प्राथमिकतामा रहेको भन्दै राप्रपाले तत्कालका लागि संघर्षका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता सुशील कुमार श्रेष्ठले जानकारी दिनुभयो।
सरकारले म्यादी प्रहरीको तलब भत्ता तोकेको छ। आज बसेको मन्त्री परिषद बैठकले म्यादी प्रहरीलाई 55 दिनको तलब 51,000 रूपियाँ तय गरेको हो। त्यस्तै चुनावमा खटिएको 7 दिन प्रतिदिन 250 रूपियाँका दरले भत्ता र 250 रूपियाँ खाजा खर्च उपलब्ध गराइने सरकारले जनाएको छ। यस्तै पोशाक भत्ता बापत 7,100 रूपियाँ पनि दिइनेछ भने पोशाक म्यादी प्रहरी आफैले किन्नुपर्नेछ। यस्तै म्यादी प्रहरीको 2,00,000 बराबरको दुर्घटना बीमा तथा 1,50,000 रूपियाँको स्वास्थ्य बीमा पनि गरिएको छ।
कालीकोटमा स्थानीय तहको चुनावमा उम्मेद्वारी दिन 5 शिक्षकले राजीनामा दिएका छन्। शिक्षकले राजीनामा पत्रमा घरायसी कामकाज र स्वास्थ्य अवस्था कमजोर भएको उल्लेख गरेको जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद तिवारीले जानकारी दिनुभयो। राजीनामा दिएका शिक्षकहरू नगरपालिकाको मेयर, गाउँपालिकाको अध्यक्ष लगायतका पदका लागि उम्मेद्वारी दिँदैछन्। त्यस्तै बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्ष पदका लागि दाजुभाइले उम्मेद्वारी दिने भएका छन्। नेपाली कांग्रेसका तर्फबाट दाजु कर्णबहादुर राणा र माओवादी केन्द्रका तर्फबाट भाइ लोकेन्द्र बहादुर राणा अध्यक्ष पदका लागि चुनाव लड्न लागेका हुन्। राजनैतिक विचार फरक भएकाले फरक फरक दलबाट उम्मेद्वारी दिन लागेको उहाँहरूले बताउनु भएको छ।
मधेस केन्द्रित 6 दल मिलेर पार्टी एकता गरेका छन्। आज काठमाडौँमा कार्यक्रम गर्दै मधेसी मोर्चामा आबद्ध 6 दलले नयाँ राष्ट्रिय जनता पार्टी घोषणा गरेका हुन्। महन्त ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरद सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक, महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी बीच एकता भएको हो। एकीकृत पार्टीको अध्यक्ष ठाकुर हुनुभएको छ। 5 पार्टीको एकीकरण चलिरहेका बेला नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा हतारिँदै एकता सभामा समर्थन गर्न पुग्नु भएको थियो। मधेसी नागरिकको भावनालाई सम्बोधन गर्न आफूहरूले पार्टी एकता गरेको नेता जितेन्द्र सोनलले घोषणा पत्र पढेर सुनाउनुभयो।
आज पहिलो बैठक तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनाधिकार फोरम गणतान्त्रिकको एकीकरण गर्दै आफ्नै नेतृत्व, आफ्नै आधार मूल मन्त्रका साथ यस बृहत एकताको राजनीतिक पार्टी राष्ट्रिय जनता पार्टी गठन भएको घोषणा गर्दछौं। एकीकृत पार्टीको एकताको प्रथम महाधिवेशन 1 वर्षभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ। पार्टीको नयाँ झण्डा 3 रङको आयतकारमा हुनेछ। नयाँ पार्टीको चुनाव चिन्ह छाता छाप हुनेछ।
एकीकरणपछि पार्टीको सर्वोच्च निकायको रूपमा 6 दलका अध्यक्ष रहने गरी अध्यक्ष मण्डल बनाइएको छ। राष्ट्रिय जनता पार्टी सामूहिक नेतृत्व प्रणालीबाट चल्ने नेता सोनलले बताउनुभयो।
राष्ट्रिय जनता पार्टी सामूहिक नेतृत्वको सिद्धान्तलाई अवलम्बन गर्दै अध्यक्ष मण्डलीय प्रणाली अन्तर्गत छलफल हुनेछ, सञ्चालन हुनेछ। यस अध्यक्ष मण्डलमा एकीकरणमा सहभागी सबै राजनीतिक दलका अध्यक्षहरू रहने व्यवस्था गरिएको छ। अध्यक्ष मण्डल नै पार्टीको सर्वोच्च निकाय हुने र पार्टीको सबै राजनीतिक र सांगठनिक निर्णयहरू सामूहिक निर्णय प्रणालीबाट गर्नेछ।
एकता सभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष महन्त ठाकुरले संविधान संशोधन नभई स्थानीय चुनावमा सहभागी नहुने उल्लेख गर्नुभयो। यस्तै अर्का नेता महेन्द्र यादवले विगतको तितो अनुभवबाट सिकेर पार्टी एकता गरिएको उल्लेख गर्नुभयो।
आन्दोलनमा लडेर चुनावको बेलामा हामीले मिल्न सकेन, यो पीड़ा बोध र यो आत्मबोध, यो कमी कमजोरी, यो गल्ती हामीले महसुस गर्यौं। विगतमा जनताको भावनाको विपरीत हामीले काम गर्यौं। जनताले हामीलाई सल्लाह दियो, जनताले हामीलाई अन्य दलहरूलाई भन्नेकै ठाउँ दियो भने दलहरू त दसवटा एघारवटा जितेको छ। संख्या मधेसमा हाम्रो ठूलो संख्या छ। कसको कारणले? हामी आफ्नै कारणले पराजित भयौं। त्यो कुरालाई महसुस गरेर आइन्दा अब यो पार्टीले यस्तो गल्ती गर्दैन।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। नेपाल दर्पणमा विशेष श्रृंखला खोला तर्दै डाँडा चढ्दै मध्य पहाड़ी लोकमार्ग मेचीकाली जोड्दै सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपालमा हाल कतिवटा उपमहानगरपालिका छन्?
ए 24 वटा, बी 13 वटा।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 एसएमएस गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सरकारले पूँजीगत खर्च बढ़ाउन विकासका कामलाई तीव्रता दिने, स्थानीय तहको चुनावलाई कुनै शक्तिले रोक्न नसक्ने प्रधानमन्त्रीको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग।
खोला तर्दै डाँडा चढ्दै मध्य पहाड़ी लोकमार्ग मेचीकाली जोड्दै
मध्यपहाड़ी लोकमार्ग अन्तर्गत पूर्वी खण्डको काम उत्साहजनक रूपमा भइरहेको छ। हामीले अहिलेसम्म पूर्वी खण्डमा भइरहेको काम र स्थानीय बासिन्दामा छाएको उत्साहका बारेमा कुराकानी गर्यौं। खोला तर्दै डाँडा चढ्दै मध्यपहाड़ी लोकमार्ग मेचीकाली जोड्दै श्रृंखलामा आजदेखि हामी पश्चिम खण्डमा भइरहेको कामको कुरा गर्छौं। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत गोर्खामा 63 किलोमिटर सड़क बन्दैछ। 3 खण्डमा विभाजन गरेर ट्र्याक बनाउने लगायतको काम अहिले भइरहेको छ। बुढी गण्डकी जलविद्युत आयोजनाको जलाशयमा झण्डै 18 किलोमिटर सड़क डुब्ने भएपछि नयाँ ट्र्याक बनाउने सर्वे भइरहेको छ। केही ठाउँमा लोकमार्गकै कारण घरखेत गुमेर सुकुम्बासी बन्नु परेका गुनासा पनि आएका छन् भने सड़क सीमाबारे प्रष्ट नभएकाले नयाँ घर कहाँ बनाउने भन्ने पनि अन्यल छ। यसबाहेक लोकमार्गले गोर्खाका बासिन्दामा नयाँ उत्साह भने ल्याएको छ। गोर्खाबाट उज्यालो सहकर्मी किरण लोहनी।
देशको पूर्वदेखि पश्चिमसम्मको पहाड़ी भागलाई जोड्ने गरी बन्दै गरेको मध्यपहाड़ी लोकमार्ग अन्तर्गत गोर्खाभित्र पर्ने सड़कको ट्र्याक बनाउने लगायतका काम धमाधम भइरहेको छ। संयोग कस्तो परेको छ भने जिल्ला सदरमुकाम बाहेक गोर्खाका अरू मुख्य दुई व्यापारिक केन्द्रलाई पनि यो सड़कले जोड्नेछ। जिल्लाको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र आरूघाटबाट जिल्ला प्रवेश गर्ने सड़क अर्को व्यापारिक केन्द्र पालुङटार हुँदै लमजुङ जोड़िनेछ। लोकमार्ग अन्तर्गत गोर्खामा 63 किलोमिटर सड़क बन्नेछ। कतिपय ठाउँमा पुरानै सड़कलाई फराकिलो बनाइएको छ भने केही ठाउँमा नयाँ ट्र्याक खनिएको छ। आरूघाट हुँदै गोर्खा सदरमुकाम जोड्ने सड़कको 13 किलोमिटर खण्ड भने कालो पत्रेको तयारीमा छ। फराकिलो सड़कमा गाड़ी चलाउँदाको अनुभव सुनाउँदै 25 वर्षदेखि गाड़ी चलाउँदै आएका चालक पुत बहादुर गुरूङ,
समयको बचत हुने भयो, गाडीलाई पनि मार्न पर्ने भयो। अब गाडी त अब पहिला ठोक्किने यताउता हुने सबै हुन्थ्यो, तल च्याम्बरतिर ठोक्किने, अब भनौँ विभिन्न थरीका चाहिँ पाटपुर्साहरू जाने गर्ने, अनि इन्धन पनि बढी खर्च लाग्थ्यो भने अब चाहिँ फराकिलो भइसकेपछि, सर्टकट बाटो भइसकेपछि त अहिले त्यसलाई चाहिँ बचतै भयो।
लोकमार्गको 63 किलोमिटर मध्ये 13 किलोमिटर सड़क असार मसन्तसम्ममा कालोपत्री गर्न लागि हो। आरूघाटदेखि तान्द्राङको ओखलेसम्मको सड़क कालोपत्री गर्ने तयारी थालिसकिएको पुष्पलाल मध्यपाड़ी लोकमार्ग आयोजना पश्चिम खण्डका प्रमुख सूर्य भाटले बताउनुभयो। यस खण्डमा सड़क चौडा पार्ने काम लगभग सकिएको छ। यस्तै ओखलेदेखि निबेलसम्मको झण्डै 16 किलोमिटर सड़क चौडा पार्ने काम पनि धमाधम भइरहेको छ। कालोपत्रीको काम पनि अबको 2 वर्षभित्र सक्ने लक्ष्य रहेको उहाँको भनाइ छ। निबेलदेखि ठाँटी पोखरीसम्मको 28 किलोमिटर सड़कको काममा भने ढिलाइ भएको छ। सामुदायिक वनको जग्गामा सड़क निर्माण गर्दाको कानूनी प्रक्रिया पूरा गर्ने बित्तिकै सो खण्डमा पनि विस्तार थाल्ने भाटले बताउनुभयो। त्यसबाहेक ठाँटी पोखरीदेखि चेपे खोलासम्मको बाँकी 6 किलोमिटर सड़क पनि चौडा पार्ने काम भइरहेको भाटले बताउनुभयो। धादिङबाट आरूघाटमा जोडिने मध्यपाड़ी लोकमार्ग गोर्खाको 63 किलोमिटर भागलाई छुँदै लमजुङको धमिली कुवामा जोडिनेछ। तर बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने झण्डै 18 किलोमिटर सड़कको भने नयाँ ट्र्याक बनाउनु पर्ने आयोजनाको सोही खण्ड हेर्ने इन्जिनियर रंजित यादवले बताउनुभयो।
धादिङको कटुञ्जेदेखि लिएर गोर्खाको आरूघाटसम्मको पूरै बाटो ट्र्याक चेन्ज गर्नु पर्दछ। त्यसमा अहिले डीपीआर सर्भे मात्रै भइरहेछ, अरू केही भएको छैन। त्यसको कारणले पुरै ग्राभल सेभल हामीले पुरा उताको कामै पुरै बन्द गरिदियो। अब डीपीआर सर्भे कतिखेर रिपोर्ट दिने हो? डीपीआर सर्भे द्रुत गतिमा चलिरहेछन्।
गोर्खामा मध्यपाड़ी लोकमार्गको चौडाई 10 किलोमिटरको हुनेछ। त्यसमध्ये 7 किलोमिटर त कालोपत्री मात्रै हुनेछ। तर घर छेउबाट देशको पूर्व पश्चिम जोड्ने फराकिलो सड़क बनाउने काम चलिरहँदा जिल्लाका केही घर परिवार भने निराश छन्। मध्य पहाड़ीकै कारण घर खेत गुमाएर सुकुम्बासी बन्ने अवस्थामा पुगेका गोर्खा मसेलका जीवनाथ घिमिरे त्यहाँबाट विस्थापित हुनुभएको छ। मसेलका रमेश पाण्डे,
अरू जग्गा छैन, लालपुरा छैन, अब म सुकुम्बासी भएँ भने रिपोर्ट पनि भइरहेछ। अब यहाँ झलकबहादुर घर अब पोइदिरहेछ, 30 मिटर लागू गर्ने भनिरहेको छ। अब हामीले घर बनाउने कसरी, अबको 2 वर्षभित्र बनाउने कि अथवा अहिले तत्कालै घर सुरु गरिहाल्ने भन्ने कुरो हो। त्यसमा चाहिँ तपाईँको अब यो भूकम्पले चाहिँ अब बना घर बना बना भनेर प्रेसर दिइरहेको अवस्थामा अब हामीलाई चाहिँ अब अलिक गाह्रो भइरहेछ। अब
मध्यपाड़ी लोकमार्ग निर्माणका क्रममा आरूघाटदेखि पालुङटारको चेपेसम्मको गोर्खाको 63 किलोमिटर खण्डका लागि यो आर्थिक वर्ष 73 करोड़ रूपियाँ विनियोजन गरिएको छ। धमाधम काम भए यो राजमार्गले अबको 1-2 वर्षमा जिल्लाको बस्ती विकासलाई नै उथलपुथल पार्ने देखिन्छ। प्राय पहाड़को माथिल्लो भागमा बस्ती बस्ने गरे पनि अहिले भने लोकमार्ग छेउछाउ जग्गाको किनबेच बढ़ेको छ र सबभन्दा महत्वपूर्ण कुरा नयाँ बनेका स्थानीय तहलाई आपसमा जोड्ने र कतिपय स्थानीय तहको ओडाबाट केन्द्रसम्म जोड्ने यो सड़कले जिल्लाको विकासलाई कायापलट गर्ने धेरैको विश्वास छ।
खोला तर्दै डाँडा चढ्दै मध्यपहाड़ी लोकमार्ग मेचीकाली जोड्दैको भोलिको श्रृंखलामा हामी मध्यपहाड़ी लोकमार्ग आयोजनाको कामले तीव्रता पाएसँगै बागलुङका बासिन्दामा छाएको उत्साह सम्बन्धी सामग्री प्रस्तुत गर्नेछौ। सुन्न नभुल्नुहोला अब भनी भूकम्प प्रभावितलाई दिइने सहुलियत कर्जाको प्रसंग। बैंक तथा वित्तीय संस्थाबाट 274 जना भूकम्प प्रभावितले सहुलियत कर्जा लिएका छन्। उनीहरूले झण्डै 60 करोड़ रूपियाँ सहुलियत कर्जा लिएका हुन्। काठमाडौँ उपत्यकाभित्र प्रतिघर परिवार 25 लाख र उपत्यका बाहिर 15 लाख रूपियाँ दिने प्रावधान छ। बैंक तथा वित्तीय संस्थाले 2% ब्याजदरमा दिने सहुलियत कर्जामा नेपाल राष्ट्र बैंकले 0% ब्याजदरमा पुनर्कर्जा दिने प्रावधान छ। तर सहुलियत कर्जा दिन बैंक तथा वित्तीय संस्थाले आनाकानी गर्दै आएको गुनासोपछि राष्ट्रिय पुननिर्माण प्राधिकरणले राष्ट्र बैंकलाई पत्र नै लेखेर कर्जा सहज गर्न भनेको छ। सहुलियत कर्जा सहज बनाउन प्राधिकरणले दिएको निर्देशनबारे के भइरहेको छ भनेर साथी मदन पौड्यालले राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेललाई सोध्नु भएको छ।
त्यो पत्रमा छलफल पनि भएको छ र हामी चाहिँ त्यसमा केही कुराहरू जुन उठाइएको थियो त्यो कुराहरूको सम्बन्धमा हामीले प्राधिकरणलाई जवाब दिएका छौँ।
अब चाहिँ राष्ट्र ब्याङ्कले चाहिँ यसलाई अझै अगाडि बढाउन, नागरिकलाई घर बनाउने वातावरण बनाउन के गर्न सक्छ त?
त्यसमा अब फर्दर के गर्न सकिन्छ भन्ने कुरोमा त्यस्तो पर्याप्त होमवर्क भएको छैन। यो एउटा कुरा मैले के स्पष्ट गर्न चाहेँ भने यसमा एउटै कुरो के छ त भन्दा राष्ट्र ब्याङ्कले यसमा पुनर्कर्जा उपलब्ध गराउँछ, सम्बन्धित ऋणीबाट 2% बढी लिन पाइँदैन भन्ने व्यवस्थाको कारणले गर्दै यो सहुलियतपूर्ण ऋण हो, कर्जा हो। कहिले काहीँ चाहिँ कुराकानीहरू यसो के आउँछ त भन्दा यो राहत अनुदानसँग पनि यता कता तुलना गर्न खोजे जस्तो हुन्छ, वास्तवमा त्यो होइन, यो कर्जा नै हो, ऋण नै हो, ऋण लिएपछि तिर्नै पर्ने हुन्छ, यति मात्रै हो, ब्याज दर सस्तो छ। अब रहेको कुरा त्यहाँ चाहिँ अब कर्मचारीको आफन्त अथवा नजिकको थाहा भएकोले गयो, यदा कदा त्यो भएको हुनसक्छ, पटक्कै भएको छैन भन्न सकिँदैन, तर यो हाम्रो सूचना चाहिँ नेपाल राष्ट्र ब्याङ्कको वेबसाइटमा पनि छ र यसलाई आम माध्यमबाट यसलाई चाहिँ सर्कुलेट पनि गरिएको छ। केही मान्छेहरू अलिकति टाठो बाठो थियो त्यो नगरिया होलान् भन्न चाहिँ सकिँदैन, तर यथार्थमा यो चाहिँ वास्तविक प्रभावितबाट जसको आफ्नो वा आफ्नै परिवारको नाममा बस्न आवश्यक घर छैन, घर भत्किएको छ भूकम्पले र अरू क्राइटेरियाहरू पुरा गरेको छ, राज्यका विभिन्न निकायहरूबाट उसले वास्तवमा भूकम्प प्रभावित हो, पीडित हो भन्ने कुरो सर्टिफाई गरेको अवस्थाहरू पुरा गरेकोले पाउने ऋण हो।
2 वर्ष बित्दैछन् पर्सि, यसलाई चाहिँ यो सबै कुरा चाहिँ अलपत्र परे भन्ने कुरा लाग्छ कि लाग्दैन? यो कर्जाको हिसाबबाट हेर्दा
कर्जाको हिसाबले अलपत्र परे भन्ने चाहिँ मलाई लाग्दैन, होइन, अब प्रभावित भएको ठुलो सङ्ख्यामा छ, कर्जा कतिलाई गयो भनेर हेर्दा यो साह्रै थोरै सङ्ख्यामा यो देखिन्छ। यहाँनिर के बुझ्नुपर्ने हुन्छ भने कतिपय कुराहरू त्यहाँ जुन कन्डिसनहरू कन्डिसनालिटिजहरू शर्तहरू उल्लेख भएको छ त्यो शर्तहरू सबै पालना गर्न नसकेको अवस्था पनि एउटा होला। अर्को कुरा यहाँ सिलिङ पनि छ, काठमाडौँमा 25 लाख, बाहिर 15 लाख, त्यसैले यी सबै पक्षहरूलाई समेटेर सबै कन्डिसन्सहरू पुरा गरेर ब्याङ्कका पनि केही रिक्वायरमेन्टहरू पुरा गरेर जान सक्ने अवस्था पनि नभएको पनि हुन सक्ने अवस्था पनि रहन्छ।
कुन कुन क्षेत्रबाट चाहिँ अलिकति प्रभावकारी समन्वय गर्न सकियो भने अबका दिनमा भए पनि प्रभावितले राहत पाउलान् यो कर्जाको विषयमा?
यो आउने ब्याङ्कबाटै आउने हो, अब यता कता केही ठाउँमा ब्याङ्कहरूले यस्तो कर्जाको बारेमा हामी चाहिँ सक्दैनौँ भनेको उदाहरणहरू त्यस्तो दृष्टान्तहरू पनि हामी कहाँ यता कता आएको छ, आउनुहुन्छ, यहाँ चाहिँ सम्बन्धी पक्षहरू नै आउनुहुन्छ, मलाई त ब्याङ्कले यसो भनेर पनि आउनुहुन्छ। ब्याङ्कका ठाउँमा पनि केही कमी कमजोरीहरू भयो होलान् र हामी कहाँ ब्याङ्क मार्फत आएको नियमसम्म ढङ्गबाट आएको कुनै पनि कर्जा कुनै पनि निवेदन रोकिएको अवस्था छैन। अब थोरै आयो किन आयो त्यसमा अब अलिकति अवेरनेसको कमी भयो कि अथवा ब्याङ्क वित्तीय संस्थाले नै त्यसलाई अलिकति बढी इनिसिएट गरेनन् कि विभिन्न कुराहरू छन् होइन, तर चाहिँ हामी कहाँबाट राष्ट्र ब्याङ्कबाट रोकिएको अवस्था छैन।
राष्ट्र ब्याङ्कले गरन भनेर निर्देशन गर्न सक्ने अवस्था होइन?
निर्देशन छ, वेबसाइटमा छ, सबैलाई थाहा छ, कसैले अब
बेला बेला घचघचाउने भनिन्छ नि सर,
बेला बेलामा घचघचाउने काम भइरहेछ, विभिन्न फोरमहरूमा अन्तर्क्रिया हुँदाखेरि पनि हामीले भनेका छौँ, विभिन्न ठाउँहरूमा यो कुराहरू उठेको छ भनिराखेका छौँ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ,
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-54-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु, मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242, 44-28-242।
Come once,
you will certainly be benefited.
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित गृह श्रमिक विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र फोन 422176410203।
टोल फ्री नम्बर 1660100019।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कालीकोट साबीको कोटवाडा लालीघाटमा ढुङ्गा खसेर एकै परिवारका तीनजना सहित चारजनाको ज्यान गएको छ। कुमाल गाउँका गोर्खा सिकाल बिक, 13 वर्षीय बासपुरा बिक, धनसिकाल बिक र मुम्राका लोकबहादुर केसीको ढुङ्गाले किचेर ज्यान गएको प्रहरीले जनाएको छ। ढुङ्गाले लागेर रकुकी भावना देवकोटा घाइते हुनुभएको छ।
सभामुख अनुसारी घरतीले सूचनाको हकको प्रभावकारी कार्यान्वयनमा नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। ललितपुरमा भएको सूचनाको हक सम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै वहाँले लामो समयपछि वैशाख 31 गते हुन लागेको स्थानीय तहको चुनावमा पनि सूचनाको हकबारे नागरिकलाई सचेतना जगाउनु पर्नेमा वहाँले जोड़ दिनुभयो।
खोटाङको राजापानी र बतासे जोड्ने सापसुपुल ढलानका लागि बनाइएको अस्थायी संरचना बाढ़ीले बगाएको छ। ठेकेदारको लापरवाहीले 6 महिना अघि दोस्रो पल्ट म्याद थपिएको पुल ढलानका लागि उभ्याइएको संरचना गए राति आएको बाढ़ीले बगाएको हो। वैशाख मसान्तसम्म म्याद रहेको पुलको संरचना बगाएपछि पुल निर्माणको काम समयमै नसकिने भएको छ।
उज्यालोको विशेष श्रृंखला खोला तर्दै डाँडा चढ्दै मध्य पहाड़ी लोकमार्ग मेची काली जोड्दैमा पूर्वी खण्डको काम उत्साहजनक भएको सामग्री पढेर सुमन याखा लेख्नुहुन्छ, अरू खण्डको काम पनि उत्साहजनक होस्।
फेसबुकमै विष्णु भूषाल लेख्नुहुन्छ, अरू योजनाहरू पनि प्रभावकारी र छिटो छरितो रूपमा काम गर्नेहरूलाई दिनुपर्छ, गुण्डागर्दी गर्नेहरूलाई होइन।
मधेस केन्द्रित 6 दलले मिलेर एउटै दल बनाएको खबरमा गोपाल कटेल फेसबुकमा प्रश्न गर्नुहुन्छ, मधेस केन्द्रित दलले आफ्नो राजनीतिक अस्तित्व जोगाउन जति तर्खर देखाउँछन् त्यति तर्खर मधेसको समस्या समाधान र विकासका लागि किन देखाउन सक्दैनन्? के मधेसमा राजनीतिक समस्या देखाएर मात्रै राजनीतिक दल सफल होलान् त?
कौरव पौडेलले ट्विटरमा लेख्नु भएको छ, देश विकासलाई ध्यानमा राखेर आउँदो चुनाव सफल बनाउन भावनात्मक तथा सकारात्मक भूमिका राष्ट्रिय जनता पार्टीले खेल्नेछ भन्ने आशा छ।
तर फेसबुकमा महेश बाबु टिप्पणी गर्नुहुन्छ, नाम फेर्दैमा मन र व्यवहार फेरिँदैन, यदि नयाँ केही गर्ने सोच भए युवालाई राजनीतिमा ल्याउनुपर्छ।
विचारका लागि तपाईंलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईंका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रुबिना श्रेष्ठ र ऋग्वेद शर्मा। अब विदेशका खबर। पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरीफ विरूद्ध परेको भ्रष्टाचारको मुद्दामाथि थप अनुसन्धान आवश्यक रहेको बताएको छ। अदालतले प्रधानमन्त्री शरीफमाथि परेको भ्रष्टाचारको मुद्दामा पर्याप्त प्रमाण नपुगेको भन्दै थप अनुसन्धानका लागि 6 सदस्यीय समिति बनाउन पनि आदेश दिएको छ। प्रधानमन्त्री शरीफका छोराछोरीले विदेशी कम्पनीमा नदेखिने गरी लगानी गरेको विदेशी बैंकमा पैसा जम्मा गरेको तथ्य गएको वर्ष पानामा पेपर्सले खुलासा गरेपछि शरीफमाथि भ्रष्टाचारको मुद्दा चलाइएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। धनगढ़ी प्रिमियर लीग डीपीएल क्रिकेटको उपाधिका लागि धनगढ़ी टीम चौराहा र विराटनगर किङ्स खेल्ने भएका छन्। आज भएको दोस्रो प्लेअफमा रूपन्देही च्यालेन्जर्सलाई 92 रनले हराउँदै धनगढ़ीले फाइनलमा विराटनगरसँगको भेट पक्का गरेको हो। धनगढ़ीले दिएको 73 रनको लक्ष्य पछ्याएको रूपन्देहीले 15 ओभर 2 बलमा 80 रन मात्र बनाउन सक्यो।
बिर्तामोड युनाइटेड झापा पाँच थरको फिदिममा चलिरहेको पाँच थर गोल्ड कपको फाइनलमा पुगेको छ। रेडहर्स इलामलाई 2-1 हराउँदै बिर्तामोड फाइनलमा पुगेको हो। उपाधिका लागि बिर्तामोडले पर्सि ईपीएफ पूर्वाञ्चलसँग खेल्नेछ।
र इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा अहिले किङ्स इलेभेन पञ्जाब र मुम्बई इण्डियन्स बीचको खेल भइरहेको छ। पहिले ब्याटिङ थालेको पञ्जाबले ताजा स्थितिमा 3 ओभरको खेल सकिँदा कुनै पनि विकेट नगुमाइकन 26 रन बनाएको छ। खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सरकारले पूँजीगत खर्च बढाउन विकासका कामलाई तीव्रता दिने। काभ्रे पाँच खालका अजित मिजारको परिवारलाई 10 लाख रुपियाँ दिने मन्त्री परिषदको निर्णय।
स्थानीय तहको चुनावलाई कुनै शक्तिले रोक्न नसक्ने प्रधानमन्त्रीको भनाई। चुनावलाई लक्षित गरी भइरहेको बजेट रकमान्तरण रोक्न एमालेद्वारा निर्वाचन आयोगको ध्यान आकर्षण।
मधेस केन्द्रित 6 दल मिलेर नयाँ दलको घोषणा। मधेसी नागरिकको भावना सम्बोधन गर्न एकताबद्ध भएको भनाई।
पाकिस्तानी प्रधानमन्त्री शरीफमाथिको भ्रष्टाचार मुद्दामा प्रमाण नपुगेको अदालतको ठहर। मुद्दामाथि थप अनुसन्धान गर्न समिति बनाउन आदेश।
र डीपीएल क्रिकेटको उपाधिका लागि धनगढ़ी टीम चौराहा र विराटनगर किङ्स खेल्ने। आईपीएल क्रिकेटमा पञ्जाब र मुम्बई खेल्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै मोहन पौडेल र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।